खुदावंद के पाक नाम में आप सबकी सलामती हो और शुक्र हो कि उसने आज का दिन हम सबको फिर बख्शा के उसकी ज़ात के बारे में, उसके अलाही जोर के बारे में, उसके अलाही कलाम और हमारी ज़िंदगियों का जो मकाम उसमें है उसके बारे में सीखें। जब हम यसाया नबी उसके 40वें बाब को देखते हैं तो 40वें बाब में हमें जिक्र मिलता है कि वो थके हुओं को जोर बख्शता है और ना तनाव तवानाओं को क्या करता है, तवानाई देता है। खुदावन खुदा बहुत ही रहीम खुदा है। जवान थक जाएंगे, मांदा हो जाएंगे, सूरमा बिल्कुल गिर जाएंगे, लेकिन खुदावन का इंतज़ार करने वाले अज सर नौ जोर हासिल करेंगे, यानी कि मुसलसल जोर हासिल करते रहेंगे। और लिखा है वो अकाबों की मानद बाल पर से उड़ेंगे, वो दौड़ेंगे और ना थकेंगे, वो चलेंगे और मांदा ना होंगे। जैसे हमने गाया, मैं सबर दे नाल आस रख के यहोवा दी करदा सा इंतजारी। खुदावन खुदा ईमानदारों को अकाबों की मानद जोर देता है, अकाबा दे वांगर तेनू जोर दे के तेरी जवानी नू वो करदा नया है। जैसे अकाब हर 100 साल के बाद अपने परों को और फिर अपनी वो ताकत को दोबारा हासिल करता है, वैसे ही ईमानदार हर रोज जोर से भरते जाते हैं। क्या कहा गया है कि जोरावरों को वो क्या करता है, जो जोरावर हैं वो थक जाएंगे, गिर जाएंगे, लेकिन ना तवानाओं को, जिनमें कोई कुव्वत नहीं, जिनका दिल टूटा हो, जो अपनी हिम्मत छोड़ चुके हों और कहें कि यहोवा खुदा मेरी जंग लड़, तो खुदावन उनका क्या बनता है, जोर बनता है। ये बहुत खूबसूरत हिस्सा है। आपको एक राज की बात बताना चाहता हूँ, शायद आप पहले भी इसे सुन चुके हैं। यसाया नबी की किताब के कितने हसीफ़े हैं और कितने बाप हैं? यसाया नबी के सहीफा में कितने बाप पाए जाते हैं, किसी को पता है जी? 66। कितने? यसाया नबी की किताब में जो बाप पढ़ते हैं, एक से लेकर कितने बाप पाए जाते हैं? 66। बाइबल मुकद्दस की कुल किताबें कितनी हैं? 66। 66 बाप, 66 किताबें। अगर हम इनको गहराई से पढ़ें तो हर एक बाप बाइबल मुकद्दस की एक क्या है, किताब का खुलासा है। पहली 39 किताबें पुराना अहदनामा, उसमें हमें नज़र आता है कि किस तरह खुदा ने मोहब्बत की, किस तरह खुदा ने वादे दिए, किस तरह खुदा ने हुकूमत के लिए बादशाहों को मुकरर किया, किस तरह खुदा ने अहकाम दिए, किस तरह खुदा ने गुमराह लोगों की रहनुमाई की, वगैरह वगैरह। और आखिरी 27 बापों में हमें नए अहदनामे का जिक्र मिलता है। और जब हम 40वें बाप को देखते हैं तो 40वां बाप मत्ती की इंजील का क्या है, खलासा है, कि वो तवानाओं को जोर और वो टूटे हुओं को बांधता है और तसल्ली देता है। इसलिए बच्चों गौर से सुनो, रंग को खराब नहीं करना। क्या लिखा है 31वीं आयत में, खुदावंद का इंतजार करने वाले अज सर नौ जोर हासिल करेंगे। अज सर नौ जोर हासिल करने से मुराद यानी कि मुसलसल तौर पर हमेशा हमेशा जोर हासिल करते रहेंगे, जब तक हम इस ज़मीन पर हैं, हमारी सांसें चलती हैं, हमारा जोर खुदावंद की तरफ से आता रहेगा। वो रुकाबों की मानद बाल पर से उड़ेंगे और ना थकेंगे। हम ईमानदारों को बाइबल मुकद्दस में बहुत से नाम दिए गए हैं, बहुत दफ़ा अजीबोगरीब नाम दिए गए हैं। जैसे ईमानदारों को कहा गया है, इसराइल से कहा गया है कि तू वह खुदा की आँख की पुतली है। हम ईमानदारों को दरख्त भी कहा गया है। क्या कहा गया है? दरख्त। درخت بھی کہا گیا ہے. مثال کے طور پر میرے ساتھ دیکھیں زبور ایک. زبور ایک یہاں پر ایمانداروں کو کیا کہا گیا ہے؟ مبارک ہے وہ آدمی جو شریروں کی صلاح پر نہیں چلتا اور خطا کاروں کی راہ میں کھڑا نہیں ہوتا اور ٹھٹھا بازوں کی مجلس میں نہیں بیٹھتا، بلکہ خداوند کی شریعت میں اس کی خوشنودی ہے اور اسی کی شریعت پر دن رات اس کا دھیان رہتا ہے. اور وہ اس درخت کی مانند ہے جو پانی کی ندیاں کے پاس لگایا گیا ہے. ایمانداروں کو بہت سے نام، بہت سے لقب دیے گئے ہیں. ہم کو کیا کہا گیا ہے؟ درخت. ایسا درخت جو پانی کی ندیاں کے پاس ہر روز اپنی پیاس بجھانے کے لیے پانی حاصل کرتا رہتا ہے. ہمیں عقاب کہا گیا ہے. عقاباں دے وانگر تینو زور دے کے تیری جوانی نو وہ کردہ نیا ہے. جیسے عقاب اپنی جوانی کو نیا بناتے رہتے ہیں. رپورٹ کے مطابق، سننے کے مطابق، سیانوں کی باتوں کے مطابق اور بہت سے دوسرے ثبوتوں کے مطابق عقاب بہت کم دیکھتے ہیں کہ مرے ہوئے نظر آئیں. وہ زیادہ سے زیادہ کیا کہتے ہیں کہ اپنا زور نیا بناتے رہتے ہیں. یہ خدا کی طرف سے ہے اور اسی لیے خدا نے ہمیں کیا کہا ہے؟ عقاب باندھے وانگر تینو زور دے کے. سو ہمیں عقاب کہا گیا ہے، مرغی نہیں کہا گیا. ہمیں عقاب کہا گیا ہے، ہمیں اونٹ نہیں کہا گیا. عقاب کہنے سے مراد یہی کہ وہ اونچے پر، بلندیوں پر پرواز کرتے ہیں اور دیکھتے ہیں. عقاب کی آنکھیں بہت تیز ہوتی ہیں. اس کا کیا کہتے ہیں کہ زاویہ شکار پر جھپٹنا بہت تیز ہوتا ہے. اس کو بہت زیادہ سمجھ ہوتی ہے. اس کی دو آنکھیں ہیں جو کہ سامنے نہیں جیسے ہمارے سامنے ہیں، اس کے ارد گرد ہوتی ہیں، دائیں بائیں ہوتی ہیں. اس کی آنکھیں بہت تیز ہوتی ہیں. اس کا پنجہ جو بہت مضبوط ہے. اگر ہم عقاب کی زندگی کو، عقاب کی خاصیت کو دیکھیں تو بائبل مقدس میں ہمیں یہ سمجھ آتی ہے کہ کیوں ہمیں عقاب کہا گیا ہے. کیوں ہمیں عقاب کہا گیا ہے؟ تاکہ ہم عقاب کی طرح ہوشیار، چست اور چلاک ہو جائیں کہ ابلیس کے جھوٹوں میں کسی بھی بات میں شکست نہ کھائیں. عقاب کی مانند جس بات کا ہم جائزہ لگا لیں، جس بات پر ہمیں عمل کرنا ہے، جس بات کو ہم نے جانچنا ہے، عقاب کی طرح جب وہ جائزہ لگا لیتا ہے تو وہ پانی میں سے، بلندیوں میں سے دیکھ لیتا ہے کہ مچھلی کتنی رفتار پر جا رہی ہے اور کب اس نے جھپٹا مار کے اسے پانی سے نکالنا ہے. ہماری روحانی آنکھیں بھی ایسی تیز ہونی چاہیے. اور بائبل مقدس میں ہمیں بہت سے حوالہ جات ملتے ہیں، جیسے نئے عہد نامہ میں مکاشفہ کی کتاب میں کلیسیا جب ان کی روحانی آنکھیں دھندلا گئی تھیں، جب کلیسیا روحانی طور پر ان کی محبت ٹھنڈی پڑنا ہو گئی، تو خداوند یسوع مسیح نے کلیسیا کے فرشتے کو، یعنی کہ پادری کو کہا کہ کلیسیا سے کہہ، اپنی حالت کو دیکھ کہ تم نے پہلی سی محبت چھوڑ دی ہے. تم اپنے آپ کو بہت امبیر سمجھتا ہے، لیکن میری نظر میں خدا نے کہا کیا تو غریب اور کمینہ اور ننگا ہے. تیری آنکھیں اس بات کو دیکھ نہیں سکتی، اس لیے دیکھنے کے لیے مجھ سے وہ سرما لے تاکہ تیری آنکھیں روشن ہو جائیں. سو ہمیں خدا کے کلام میں سے بہت سی سچائیاں سیکھنے کو ملتی ہیں. سو آئیں دیکھیں افسیوں پانچ باپ. ایماندار ہوتے ہوئے ہمیں عقابوں کی مانند ہوشیار، چلاک، ابلیس کے جھوٹوں کو سمجھنے میں، اور ایماندار ہوتے ہوئے عقاب کی مانت جب وہ اپنے مقصد کو ٹھان لیتا ہے کہ یہاں سے میری خوراک ہے، یہاں پر میں نے جھپٹنا ہے، ہمیں ایماندار ہوتے ہوئے سیکھنے کی ضرورت ہے کہ کس طرح ہم نے اس بے ایمان دنیا میں، گمراہی سے بھری دنیا میں، عارضی اور فانی اور فنا ہونے والی دنیا میں زندگی گزارنی ہے. ہمیں نور کے فرزند کہا گیا ہے، خدا کے فرزند کہا گیا ہے. سو افسیوں پانچ باپ اس کی پہلی آیت سے، پس عزیز فرزندوں کی طرح خدا کی مانند بنو اور محبت سے چلو، جیسے مسیح نے تم سے محبت کی اور ہمارے واسطے اپنے آپ کو خوشبو کی مانند نظر کر کے خود قربان کیا. اور کیا لکھا ہے؟ اور جیسا کہ مقدسوں کو مناسب ہے. ایمانداروں کو کیا مناسب ہے؟ عقاب کو کیا مناسب ہے؟ مناسب ہونا یعنی کہ اسے کیا کرنے کی ضرورت ہے. عقاب بلندیوں پر اڑتے ہیں، وہ اپنا گھونسلہ جسے کہتے ہیں وہ پہاڑوں کی چوٹیوں پر بناتے ہیں اور اوپر سے شکار کرتے ہیں اور اپنا پیٹ بھرتے ہیں. اور عقاب کی زندگی سے ہم بہت کچھ سیکھ سکتے ہیں. ہمارا گھر بھی آسمان پر ہے، بلندیوں پر ہے، جو حقیقی گھر ہے. ہمارا زمین پر، جب جب بھی عقاب زمین کے اوپر گشت لگاتا ہے تو اسی لیے لگاتا ہے تاکہ وہ اپنی خوراک کو پورا کرے، اپنے مقصد کو پورا کرے، اپنے آپ کو زندہ رکھے. ہمیں بھی زمین پر زندہ رہتے ہوئے اپنی زندگی میں خدا کے مقصد کو پورا کرنے کی ضرورت ہے. اور ہماری کمزوریوں میں وہ ہمارا زور ہے. اس لیے لکھا ہے مقدسوں کو کیا مناسب ہے. آپ کو اور مجھے کیا مناسب ہے کہ ہر روز کریں؟ دعا، خدا کا کلام، ایک دوسرے کے لیے دعا، شکر گزاری، مسیح کی گواہی اور مسیح کی کلیسیا کے لیے برکت کا باعث ٹھہرنا، ایک دوسرے کے لیے برکت کا باعث ٹھہرنا. ہم صبح کی دعا اس لیے نہیں کرتے کہ مسلم لوگ پانچ دن میں پانچ دفعہ دعا کرتے ہیں، ہرگز نہیں. ہم اس لیے ہر روز دعا نہیں کرتے کیونکہ کوئی اور مقصد ہے کہ ہم اس سے آگے ہو جائیں، ہرگز نہیں. ہم ہر روز صبح اپنے دن کا آغاز اس لیے کرتے ہیں تاکہ اس کے کلام پاک کی روشنی میں ہم زندگی بسر کرنے والے بنیں. اگر ہم یہودی رواج کو دیکھیں تو یہودی رواج میں تین خاص الخاص ہمیں بائبل مقدس میں ملتے ہیں. دانیل تین دفعہ خدا کی ہیکل کی طرف منہ کر کے کیا کرتا تھا؟ دعا کرتا تھا. داؤد نبی کہتا ہے صبح، دوپہر، شام کیا کروں؟ تیرے حضور شکر گزاریاں گزاروں. ہم سات دن کیوں دعا کرتے ہیں؟ کیونکہ جتنا بھی زیادہ خدا کا کلام پڑھا جائے گا اتنی ہی ہماری روحانی آنکھیں روشن ہوگی. سو مقدسوں کو مناسب ہے کہ تم میں حرام کاری اور کسی طرح کی ناپاکی یا لالچ کا ذکر تک نہ ہو، اور نہ بے شرمی اور بہودہ گوئی اور ٹھٹھا بازی کا، کیونکہ یہ لائق نہیں بلکہ برعکس اس کے شکر گزاری ہو. کیا ہونی چاہیے؟ شکر گزاری. ہمیں ایماندار ہوتے ہوئے ان چیزوں سے باز رہنے کی، ان چیزوں سے بچنے کی ضرورت ہے جو ابلیس کی طرف سے ہے. جسمانی ہتھیار ہیں آپ کے اور خدا کے درمیان کیا بنتے ہیں؟ دیوار. کیا آپ چاہتے ہیں کہ آپ کے اور خدا کے درمیان کوئی کھڑا ہو رکاوٹ کے طور پر؟ نہیں. کیا آپ چاہتے ہیں کہ کھانا آپ کے اور خدا کے درمیان رکاوٹ بنے؟ نہیں. کیا آپ چاہتے ہیں کہ نیند آپ کے اور خدا کے درمیان رکاوٹ بنے؟ نہیں. کیا آپ چاہتے ہیں کہ کسی قسم کی اور قوت آپ کے اور خدا کے درمیان رکاوٹ بنے؟ ہرگز نہیں. سو پالوس رسول کہتا ہے کہ ہم سب کیا ہیں؟ نور کے فرزند ہیں. اس لیے نور کے فرزند ہوتے ہوئے ان طریقے کے کاموں سے ہمیں پرہیز اور ان سے دور دور رہنے کی ضرورت ہے. وہ کلیسیا کو کہتا ہے تم میں حرام کاری اور کسی طرح کی ناپاکی یا لالچ کا ذکر تک نہ ہو. حرام کاری ایسے کام ہے جسے ہم سب جانتے ہیں کہ خدا اور انسانی نظر میں ایسا عمل جو کہ پسندیدہ نہیں. بہت دفعہ بندے اپنی بیوی کے خلاف اور بہت سے دوسرے رشتوں میں کرتے ہیں. ناپاک زندگی جس میں بہت سے گناہ شامل ہیں، ہم آج تفصیل میں نہیں جائیں گے، یا لالچ کا ذکر تک نہ ہو. لالچ، کسی چیز کا لالچ کرنا، کسی کی पड़ोसी का लालच करना, पड़ोसी की बीवी का, पड़ोसी के बच्चों का, पड़ोसी के टीवी का, उसके कूलर का, वगैरह वगैरह, किसी भी चीज़ का लालच ना हो। और बेशर्मी यानी कि बेहयाई की बातें, बहुत दफ़ा लोग क्या करते हैं, अपने मुंह से इतनी इतनी गंदी बातें करते हैं जो कि बच्चों के लिए, इर्द गिर्द के लोगों के लिए दुरुस्त नहीं है। शुक्रगुजारी होनी चाहिए, बरअक्स इसके क्या होना चाहिए, तमाम गंदी बातों के बजाय क्या होना चाहिए। आए मेरे साथ एक हवाला देखें, पालूस रसूल इस बात को कहता है। मेरे साथ देखें फिलिपियों, फिलिपियों के नाम पालूस रसूल का खत, उसका चार बाप उसकी आठ आयत, चार बाप उसकी आठ आयत। बजाय के हरामकारी, नापाकी, लालच, शहवत प्रस्ती, बेशर्मी और गुनालूदा दूसरी बातें हों, पालूस कहता है कि इन बातों को अपनी ज़िंदगी में लाओ। फिलिपियों चार बाप उसकी आठवीं आयत से नौवीं आयत तक। गर्ज ए भाइयों, इसका हरगिज़ मतलब नहीं कि औरतों को कोई अहमियत नहीं दी गई। नए पुराने अहदनामा में ख़ासकर खुदा का कलाम मर्दों से मुखातब है, क्योंकि मर्द खुदा के क्या है, चुना हुआ वो वसीला है कि वो सरताज के तौर पर कलीसिया को या अपने ख़ानदान को चलाए। इसलिए मर्दों से बात की जा रही है, क्योंकि मर्द ही जाकर अपनी बीवी को सिखाएगा। अगर आठवीं आयत, गर्ज ए भाइयों, जितनी बातें सच हैं, यानी कि जितनी बातें झूठ की हैं उनको नहीं बल्कि सच्ची बातों को, और जितनी बातें शराफत की हैं, किन बातों को अपनाने की ज़रूरत है, जितनी बातें सच यानी कि झूठ को अपने से दूर रखना है, जितनी बातें शराफत की हैं यानी कि लड़ाई झगड़े को अपने आप से कोशिश करें दूर रखें। बेशक हम इस दुनिया में रहते हैं, दुनिया में रहते हुए हमें दुनियावी लोगों से बहुत दफ़ा वास्ता पड़ता है, लेकिन हम रूहानी हैं, इसलिए रूहानी होते हुए खुदा का जोर मांगे कि खुदावंद अबलीस को मौका ना दे और हमारे जिस्म को हम पर गालब ना आने दे। और जितनी बातें शराफत की हैं, और जितनी बातें वाजिब हैं, और जितनी बातें पाक हैं, नापाकी को छोड़कर वाजिब और पाक बातों की तरफ, और जितनी बातें पसंदीदा हैं, और जितनी बातें दिलकश हैं, गर्ज जो नेकी और तारीफ की बातें हैं उन पर गौर किया करो। जब इन बातों पर हम गौर करेंगे तो लालच नहीं आएगा, बहुदा गोई यानी के बद गोही नहीं आएगी, ऐब जोई नहीं आएगी, बल्कि पाक बातें, पाक सुखन हमारे मुंह से निकलेंगे। और नवी आयत में लिखा है, जो बातें तुमने मुझसे सीखी और हासिल की और सुनी और मुझ में देखी उन पर अमल किया करो, तो खुदा जो इत्मीनान का चश्मा है तुम्हारे साथ रहेगा। हम जो अकाबों की मानद हैं, अज सर नौ जोर हासिल करेंगे। हम जो दरख्त की मानद हैं, खुदा जो चश्मा है, हम हर रोज़ उससे अपनी ज़िंदगी का पानी और ज़िंदगी के लिए खुराक हासिल करते रहेंगे। इसलिए सच्ची बातों की तरफ, हमें सच्ची बातों के मुश्ताक, सच के मुश्ताक होने की ज़रूरत है। शराफत यानी के दयानतदारी से, बड़े अमन पसंदी से ज़िंदगी गुजारने की ज़रूरत है, घर में, घर से बाहर। जितनी बातें दिलकश हैं, जितनी बातें पसंदीदा है, जितनी बातें पाक हैं, इन सब बातों को अपनी ज़िंदगी में आला दर्जा देने की ज़रूरत है। इसलिए आप कौन हैं? खुदा के अजीज़ फरजंद, खुदा के प्यारे बेटे और बेटियां। आप कौन हैं? किनकी मानद हैं? अकाबों की मानद। किनकी मानद? अकाबों की मानद, ना के मुर्गी की मानद। मुर्गी की मानद नहीं के कचरा खाएं, मुर्गी की मानद नहीं के मरे हुए जानवरों को खाएं। अकाबों की मानद, गिद्ध जो होती है ना, गिद्ध वो मरे जानवर खाती है, अकाब जिंदा शिकार करता है। वो जिंदा को पकड़ कर खाता है। इसलिए हम अकाबों की मानद हैं, हमें जिंदा खुदा की इबादत करने की ज़रूरत है, मुर्दों के पीछे चलने की ज़रूरत नहीं है। आए हम खुदा के हुजूर झुकें। लश्करों के रब, आज के कलाम के वसीला से हम सबको खुदा खुदा हिकमत और दनाई दे, ताकि तेरे कलाम की रोशनी में चलते रहें और अकाबा दी मानद खुदा खुदा तेरे तो जोर हासिल करते रहिए। सबके साथ हो, हम सबको बड़ी बरकत दे। यीशु मसीह नासरी के नाम में ये दुआ मांगते हैं, आमीन।